بسم اللہ الرحمن الرحیم، درود و سلام ہو محمد و آل محمد پر. ناظرین، السلام علیکم. علی عباس رضوی پروگرام انداز جہاں لے کر آپ کی خدمت میں حاضر ہوں. آج بھی ہمارے پروگرام کا موضوع ہے غزہ پر اسرائیل کے وحشیانہ حملے. اس موضوع پر گفتگو ہوگی معزز مہمانوں سے. ملاحظہ فرمائیے انداز جہاں. غزہ پر اسرائیل کے وحشیانہ حملوں کا آج 26واں دن ہے، اور آج بھی بڑی تعداد میں فلسطینی بچے اور خواتین غاصب اسرائیل کی درندگی اور وحشی گری کا نشانہ بنے. کل 72 گھنٹے کی عارضی جنگ بندی کا اعلان ہوا تھا، اور یہ جنگ بندی 2 گھنٹے سے بھی زیادہ دوام نہ لا سکی، اور اسرائیل نے ایک بار پھر اپنی انتہائی صفاقیت کا ثبوت دیا اور رفح کو خاک و خون میں غلطہ کر دیا. اس طرح اسرائیل کے ہولناک حملوں میں شہید ہونے والے فلسطینی شہریوں کی تعداد آج تک 1650 سے بھی زیادہ ہو گئی ہے، جن میں بیشتر خواتین اور معصوم بچے ہیں. صہیونی حکومت کی درندگی اور صفا کی کسی سے ڈھکی چھپی نہیں. صبرہ و شتیلہ سے لے کر اب تک اس نے ہمیشہ درندگی اور حیوانیت کا مظاہرہ کیا ہے، لیکن اس بار جس انداز سے اس نے چن چن کر معصوم بچوں کو نشانہ بنایا ہے، اس سے یہ بات صاف ہوتی جا رہی ہے کہ وہ فلسطینیوں کی نسل کشی کے منصوبے پر کام کر رہی ہے. حیرت کی بات یہ ہے کہ دنیا غزہ پر ٹوٹنے والی قیامت کو جنگ کا نام دے رہی، جبکہ یہ جنگ نہیں بلکہ قوم کا انتہائی بے دردی کے ساتھ قتل عام ہے. افسوس کی بات تو یہ ہے کہ غزہ میں صہیونی حکومت کی ننگی جارحیت اور حیوانیت پر تو پوری دنیا چیخ اٹھی ہے، لیکن اپنے آپ کو مسلمان کہنے والے حکمراں اب تک خاموش تماشائی بنے ہوئے ہیں. یہ نہیں بلکہ خود صہیونی حکومت کے صدر شمعون پیرس نے صاف لفظوں میں کہا ہے کہ غزہ کی جنگ ایسی پہلی جنگ ہے جس میں اسرائیل کو بیشتر عرب ملکوں کی حمایت حاصل ہے، جبکہ امریکی اخبار نیویارک ٹائمز نے بھی لکھا ہے کہ بعض عرب حکومتوں نے اسرائیل کا اس جنگ میں غیر معمولی ساتھ دیا ہے. تو اب سوال یہ پیدا ہوتا ہے کہ کیا ہفتوں کی خاموشی کے بعد سعودی بادشاہ کی غزہ پر اسرائیلی حملوں پر تنقید زبردستی دلوایا گیا بیان نہیں ہے؟ کیا اسلامی ملکوں کے سربراہوں کو غزہ کی ماؤں اور معصوم بچوں کی چیخ و پکار اور ان کے بہتے ہوئے خون نظر نہیں آ رہے ہیں؟ کیا غزہ کے مظلوموں کے حلقوں پر صہیونیوں کے چلتے ہوئے ظالم خنجر کے نتیجے میں بہتی ہوئی خون کی ندیاں انہیں دکھائی نہیں دے رہیں؟ یہ تو بالعموم مسلم حکمرانوں کی بات ہے، لیکن وہ نام نہاد مسلم حکمران جو غزہ کے معصوم بچوں کا قتل عام کرنے کے لیے اسرائیل کو ہر طرح کی مالی مدد دے رہے ہیں اور اس درندہ صفت حکومت کے ساتھ پورا تعاون کر رہے ہیں، وہ مسلمان تو دور کی بات، کیا انسان بھی کہلانے کے حقدار ہیں؟ عالمی اداروں پر تعجب کیوں کیا جائے جب عرب لیگ اور او آئی سی ہی مجرمانہ خاموشی کے گھپ اندھیروں میں اپنا سر چھپائے فلسطینیوں کے قتل عام پر بغلیں بجا رہی ہیں. ایسے میں قائد انقلاب اسلامی آیت اللہ العظمیٰ سید علی خامنئی کا یہ پیغام کہ مظلوم فلسطینیوں کے زخم کا مرہم یہ ہے کہ ان کو ہر طرح سے اسلحوں سے لیس کیا جائے، یقینی طور پر فلسطینیوں کو حوصلہ اور ہمت دے رہا ہے. اور جیسا کہ آپ نے فرمایا کہ فلسطینیوں کو ہتھیاروں سے لیس کرنا پوری امت اسلامیہ کی ذمہ داری ہے. جی ہاں، ہم اس موضوع پر گفتگو کریں گے، مگر ہمارے ساتھیوں نے یہاں پر ایک رپورٹ ترتیب دی ہے، اسے دیکھتے ہیں پھر مہمانوں کی خدمت میں حاضر ہوتے ہیں.
فلسطینی علاقوں کے خلاف اسرائیلی جارحیت میں ہفتے کے روز کم از کم 40 فلسطینی شہید ہو گئے، جبکہ جمعے کو 3 روزہ جنگ بندی کے آغاز سے لے کر اب تک 100 سے زائد بے گناہ شہری مارے گئے ہیں. شہید ہونے والوں میں متعدد بچے اور خواتین شامل ہیں. اسرائیل نے ہفتے کے روز غزہ پٹی میں کئی حملے کیے. ایک حملے میں یونیورسٹی کو نشانہ بنایا گیا، جبکہ شہر رفح میں 2 رہائشی مکانات پر ہونے والے حملوں میں 2 خاندانوں کے 13 افراد مارے گئے. شہر غزہ میں بھی ایک وحشیانہ اسرائیلی حملے میں ایک ہی خاندان کے 5 لوگ مارے گئے، جن میں 3 بچے شامل ہیں. فلسطینی مزاحمتی تنظیموں نے جوابی کارروائی کے طور پر تل ابیب پر راکٹ فائر کیے. فلسطینی مجاہدین کے حملوں میں 60 سے زیادہ صہیونی فوجی ہلاک اور 400 زخمی ہو چکے ہیں، جبکہ 3 صہیونی شہری بھی ہلاک ہوئے ہیں. دوسری جانب تحریک حماس نے کہا ہے کہ لاپتہ ہونے والا اسرائیلی فوجی افسر اس کے قبضے میں نہیں ہے. حماس نے کہا کہ اس گروپ سے حماس کا رابطہ ٹوٹ گیا ہے جس نے اسرائیلی فوجی کو قید کرنے کی کارروائی انجام دی تھی، لہٰذا اس بات کا امکان ہے کہ اسرائیل کی بمباری میں اس گروپ کے ساتھ ہی اسرائیلی فوجی افسر بھی ہلاک ہو گیا ہو. امریکی صدر باراک اوباما نے اسرائیل کے اس مطالبے کی حمایت کی ہے کہ حماس بغیر کسی شرط کے اسرائیلی فوجی افسر ہاڈار گولڈن کو رہا کر دے. اسرائیل کی وزیر قانون زیپی لیونی نے ہفتے کے روز کہا کہ اسرائیلی فوجی افسر کے لاپتہ ہونے کے سلسلے میں حماس ذمہ دار ہے اور اسے اس کی بڑی قیمت چکانی پڑے گی۔ دوسری جانب امریکہ نے اسرائیل کی حمایت جاری رکھتے ہوئے اسرائیل کے میزائل ڈیفنس سسٹم کی تقویت کے لیے $225 ملین کی امداد منظور کی ہے۔ امریکی کانگریس میں یہ بل پاس ہو چکا ہے اور اب اس پر اوباما کے دستخط ہونا باقی ہیں۔ ادھر امریکی وزیر خارجہ جان کیری نے کہا ہے کہ اگر عارضی جنگ بندی ہو جاتی ہے تو پھر قاہرہ میں فلسطینی اور اسرائیلی وفود کے درمیان مستقل جنگ بندی کے بارے میں مذاکرات شروع ہو سکتے ہیں۔ دریں اسنا اسلامی جمہوریہ ایران کی طرف سے فلسطینیوں کی مدد کے لیے وسیع پیمانے پر کوششیں جاری ہیں۔ اقوام متحدہ میں ایران کے سفیر حسین دہقانی کی صدارت میں ناوابستہ تحریک اور گروپ 77 کی کوآرڈینیٹنگ کمیٹی کا اجلاس ہوا، جس کے بعد جاری ہونے والے بیان میں غزہ پر اسرائیل کی جارحیتوں کی مذمت کی گئی اور غزہ کے عوام کے لیے فوری امداد بھیجے جانے پر زور دیا گیا۔ کمیٹی نے بحران غزہ کے سلسلے میں اقوام متحدہ کی سلامتی کونسل کے رد عمل کو ناکافی اور غیر مؤثر قرار دیا۔ اقوام متحدہ میں ایران کے سفیر نے کہا کہ شام کا بحران تھا تو ہر مہینے سلامتی کونسل کے کئی اجلاس ہوتے تھے اور بار بار قراردادیں پاس کی جا رہی تھیں۔ اسی طرح یوکرین کے بحران کے سلسلے میں بھی اب تک 18 اجلاس ہو چکے ہیں اور متعدد قراردادیں منظور کی جا چکی ہیں، لیکن غزہ میں اتنی ابتر اور بحرانی صورتحال ہونے کے باوجود سلامتی کونسل کے اب تک محض 4 اجلاس ہوئے اور بڑے نرم لہجے میں 2 بیان جاری کیے گئے۔ حقیقت امر یہ ہے کہ اقوام متحدہ اور عالمی برادری کی بے توجہی اور امریکہ جیسی سامراجی طاقتوں کی شہ کی وجہ سے ہی صہیونی حکومت اتنی گستاخی اور بے شرمی کے ساتھ بے گناہ شہریوں کا قتل عام کر رہی ہے۔
جی ہاں، والدین کے آغوش اور ہاتھوں پر دم توڑتے معصوم فلسطینی بچے، کیا یہ نظارہ دنیا کے بیدار ضمیر انسانوں کو جھنجھوڑنے کے لیے کافی نہیں؟ اور جیسا کہ قائد انقلاب اسلامی آیت اللہ العظمیٰ سید علی خامنئی اور دیگر اعلیٰ حکام نے کہا کہ عالمی سطح پر انسانی ضمیر بیدار ہو چکا ہے اور جلد ہی یہ ضمیر متحرک ہوگا اور پھر صہیونی حکومت کے سامنے نابودی کے سوا اور کوئی راستہ نہیں ہوگا۔ چلتے ہیں سیدھے دہلی اسٹوڈیو، جہاں پر موجود ہیں مشرق وسطیٰ کے امور کے ماہر اور ہندوستان کے سینئر صحافی جناب شکیل شمسی صاحب۔ السلام علیکم جناب۔
وعلیکم السلام۔
شکیل شمسی صاحب، میں پوچھنا چاہوں گا کہ کل 72 گھنٹے کی عارضی جنگ بندی کا اعلان ہوا، ظاہر ہے کہ جیسا کہ توقع تھی کہ صہیونی حکومت کسی بھی طرح کی جنگ بندی یا کسی بھی طرح کے قانون یا اصول کی پابندی نہیں کرتی، اور 2 گھنٹہ بھی نہیں گزرا کہ اس نے ایک اسرائیلی فوجی افسر کی گرفتاری کا بہانہ بنا کر رفح پر قیامت ڈھا دی۔ جنگ بندی کا اعلان اقوام متحدہ کی سیکرٹری جنرل نے کیا تھا، تو کیا اقوام متحدہ کو اس پر کوئی ایکشن نہیں لینا چاہیے؟
دیکھیے، اصل میں معاملہ یہ تھا کہ اقوام متحدہ تو ہم کوئی امید کر نہیں سکتے ہیں کہ کبھی بھی کوئی وہ ایکشن اسرائیل کے خلاف لے گی۔ 1948 سے لے کر آج تک جتنی بھی باتیں ہوئی ہیں ان میں کوئی اقوام متحدہ کی طرف سے ایسا تو مثبت پہلو نکل کر نہیں آیا کہ جس سے لگے کہ اس کو مظلوموں کی بھی پرواہ ہے۔ جہاں تک یہ جنگ بندی ٹوٹنے کا معاملہ ہے تو اس کی وجہ گھبراہٹ جو تھی، اس کی بوکلاہٹ جو تھی اسرائیل کی، وہ اس میں نمایاں تھی، کیونکہ جو اسرائیل کا وزیر دفاع ہے موشے یالون، اس کا چچازاد بھائی یا اس کا بھتیجا جو ہے ہادر گولڈین، اس کو کہا جاتا ہے اغوا کر لیا گیا۔ وہ اتنی بڑی کیش تھی، اتنا بڑا پرائز کیش تھا فلسطینیوں کے لیے کہ اسرائیل گھبرا گیا اور اس نے فوراً جھوٹے الزامات رکھ کے اور ان پر کہ انہیں نے جنگ بندی توڑا ہے، اور یہ جو گرفتاری ہوئی تھی یہ اس سے پہلے ہو چکی تھی، جنگ بندی سے پہلے کا واقعہ ہے، 2-2.5 گھنٹے پہلے کا، اس نے اسرائیل نے اس کے ساتھ جوڑا۔ لیکن گھبراہٹ اسرائیل کی سے ظاہر ہو گئی کہ وہ ایک بہت ہی اہم آدمی، کیونکہ اسرائیل چھپا رہا ہے اس رشتے کو، لیکن برطانوی پریس اس کو برابر کہہ رہا ہے کہ وہ برطانیہ کا رہنے والا تھا اور موشے یالون کا وہ چچازاد بھائی یا نیفیو ہے اس کا، تو اس کی وجہ سے ان میں گھبراہٹ تاری تھی اور اس کا انہیں نے بدلہ لینا شروع کیا اور فوراً ہنگامہ آرائی کر دی اور کہا کہ ٹروس کو بریک کر دیا ہے فلسطینیوں نے، جبکہ فلسطینیوں کی طرف سے کوئی وجہ نہیں تھی اس کو توڑنے کی، اور فلسطینیوں کو تو اپنے مردے دفن کرنے کے لیے، اپنے شہیدوں کو دفن کرنے کے لیے وقت چاہیے تھا، جو ان کے علاقے میں تباہی ہوئی ہے اس سے لوگ جو ملبے میں دبے ہوں ان کو نکالنے کے لیے وقت چاہیے تھا، وہ کیوں کریں گے؟ یہ تو بات سمجھ میں ہی نہیں آتی۔ اسرائیل ہی کو یہ بات کھٹک رہی ہے کہ 1 منٹ کی بھی جنگ بندی نہ ہونے پائے، کیونکہ اس کو یہ لگتا ہے कि जब जंग मंदी होगी तो हमास के जो लोग हैं वो मजबूत होंगे, जब जंग मंदी होगी तो हमास के लोग अपनी सुरंगों में से निकलकर बाहर आ जाएंगे, ये उसको लगता है, इसीलिए वो जंग मंदी की मुखालिफत कर रहा है और फौरन ही जंग मंदी, चाहे जिसकी तरफ से भी हो, चाहे वो अक़वामे मुत्तहिदा की तरफ से हो और कहीं से भी आए, वो उसके लिए उसके कोई मकसद नहीं है, उसको अपने जो मसाइल हैं उनको देखना, जो उसके फवायद हैं उसके ऊपर उसकी नज़र रखना है। लेकिन ये जंग मंदी जो थी इसके तोड़ने की जिम्मेदारी जहां तक है वो सरासर इसराइल पर है, ये बिल्कुल गलत और झूठ है कि फिलिस्तीनियों ने किया, क्योंकि फिलिस्तीनियों की तरफ से ऐसी कोई बात हुई ही नहीं कि जिससे कहा जाए कि उन लोगों ने ये तोड़ी, और जो कह रहे हैं कि वो तीन उनके फौजी मार दिए और हादर गोल्डिन को वो अपने साथ ले गए, कभी भी देखिए हमास वालों ने आज तक इस बात से इनकार नहीं किया, अगर कोई आदमी को पकड़ा है तो कभी उन्होंने इनकार नहीं किया कि हमने फुला आदमी को पकड़ा है, और उसको फख्र से बताया और उस पर बातचीत की है और उससे इसराइल से बहुत से लोगों को रिहा करवाया है। ये पहला मौका है कि इसराइल कह रहा है कि हमारा एक आदमी उनके कब्जे में हो, और हमास कह रहे कि नहीं हमारे पास कोई ऐसी इत्तला नहीं है, और जिस काडर ने शायद अगवा किया भी हो या जिस काडर के पास वो गिरफ्तार था वहां पर इसराइल ने हमला करके उन लोगों को भी शहीद कर दिया और वो आदमी भी उसी में मारा गया इसराइल का, ये हमास की तरफ से कहा जा रहा है। अगर हमास के पास ऐसा एक अहम आदमी होता तो यकीनी तौर पर उसका उसको आगे जब जंग मंदी के बाद फायदा पहुंचता और उसके बहुत से लोग रिहा हो जाते, इसलिए ये इल्जाम लगाना तो कतई गलत है कि ये इन लोगों ने किया, हमास वालों ने किया। हमास को कोई मुझे नहीं लगता है कि ब्रेक करने में दिलचस्पी है, जो कुछ जंगबंदी के खिलाफ वर्दी करने में अगर किसी को दिलचस्पी है तो सिर्फ और सिर्फ इसराइल है कि जो ये नहीं चाहता है कि इलाके में जंगबंदी हो, क्योंकि उसका मकसद यह है कि पूरी तरीके से हमास को बर्बाद कर दें, वो चाहता है कि वहां से डीमिलिटराइजेशन का जो बात करता है वो हो जाए। और आपको याद है कि इससे पहले भी जब हिजबुल्लाह पर हमले किए हैं तो तब भी यही नारा था कि हम उनको डीमिलिटराइज करेंगे, लेकिन हुआ क्या, नतीजा क्या हुआ उसका, 33 दिन जंग चली और उसके बाद किस जिल्लत के साथ वो बाहर गए, और आज भी 26 दिन हो चुके हैं और अभी तक इसराइल को उम्मीद नजर नहीं आती कि वो हमास की ताकत को तोड़ने में कामयाब हो गए।
जी बहुत शुक्रिया, मैं फिर हाजिर हूँ, चलते हैं लंदन स्टूडियो जहाँ पर मौजूद हैं आलमी उमूर के माहिर डॉक्टर मकसूद सिद्दीकी साहब। अस्सलाम वालेकुम जनाब।
वालेकुम सलाम।
सिद्दीकी साहब, कितनी बेशर्मी पर दुनिया उतर आई है, आप देखें कि अपने को इंसानी हकूक का चैम्पियन और दावेदार कहने वाला अमरीका, उसका सदर कहता है कि इसराइली फौजी अफसर की गिरफ्तारी एक वहशियाना इकदाम है, मासूम बच्चों का बिलकना, मासूम बच्चों का माओं की गोदों में दम तोड़ना, बाप के हाथों में जान देना, और इसराइली बमबारी में टनों वजनी बम में छोटे छोटे बच्चों का सिसकना, क्या ये वहशीगरी नहीं है? एक इसराइली फौजी की गिरफ्तारी ये सबसे बड़ा वहशियाना इकदाम है?
जी देखिए, अमेरिका का तो वो ये है कि अमेरिका के बारे में हमको ये बात समझ लेनी चाहिए पूरी तरह से कि अमेरिका की हुकूमत मुकम्मल तौर पे ये सहूनियों की और नियो कंजर्वेटिव की गिरफ्त में है। उन्होंने उसको ऐसा उनको पकड़ा हुआ है कि जकड़ा हुआ है अमेरिका हुकूमत को, तो वो आखिर अमेरिकी हुकूमत वही कहती है सिर्फ जो कि उनको हुक्म दिया जाता कहने का। ये यानी हैरत की बात है, जैसा आपने फरमाया कि फौरन जॉन कैरी साहब का बयान आ गया कि उस फौजी को रिहा किया जाए जिसको उन्होंने पकड़ा है, और एक फौजी की बात हो रही है और यहाँ पे 1600-1700 उन्होंने को कत्ल कर दिया है फलस्तीनियों को, उसका कोई जिक्र नहीं, जिसमें अक्सरियत जो है औरतों और बच्चों की है। तो इनका जो इनकी जिस तरह की जो डबल स्टैंडर्ड्स हैं इसकी तो कोई इंतहा कोई नहीं है। लेकिन मुझे तो अमेरिका के ऊपर तरस आने लगा है अब तो, ये कि उसकी जो खासतौर पर बराक ओबामा को, ये लोग इनके जो शर्मनाक इनके जो ये जो इनका किरदार सामने आया है उसका उसकी वजह सिर्फ यही है कि इनके इनके हाथ में किसी किस्म की कोई कुव्वत नहीं है, अक़वामे मुत्तहिदा हो, अमेरिका हो, या बल्कि मैं तो कहता हूँ पूरे जो मगरबी ममालिक हैं ये सब इस सहूनियों के कंट्रोल में इनके हाथ में हैं, क्योंकि जो बैंक्स हैं और फाइनेंशियल इंस्टीट्यूशंस हैं और ये जितने बड़े बड़े अदारे हैं वो सब सहूनी के कब्जे में हैं, और जो ऊंचे ऊंचे जो उनके वहाँ पे पॉलिटिशियंस हैं जो वो सब इनके इनके साथ हैं, और जो वो वही एक जमाने में आपको याद होगा कि अरेल शरोन ने ये कहा था कि हम अमेरिका से ऑर्डर नहीं लेते, हम अमेरिका को हुक्म लेते, हम तो अमेरिका हमारे कब्जे में है। तो ये बात बिल्कुल अपनी जगह पर सही है, इन्होंने वहाँ पे मुसलमानों के बीच में एक अपना आउटपोस्ट बना दी हुई है, एक जैसे खंजर मुसलमानों के सीने में इन्होंने डाला हुआ है इसराइल के तौर पर नासूर मैं तो कहता हूँ, और नासूर का सिर्फ इलाज जो है तो आजकल यही होता है कि उस जो जो नासूर होता है उसको काट के फेंक के निकाल के फेंक दिया जाता है, इसके अलावा कोई अब इलाज नहीं रह गया। इन्होंने जिस तरह से अभी जो अपना अपने जो वैश्याना की तरीन जो 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 हरकतें हो सकती हैं वो की हैं, इतना ज़्यादा पूरी दुनिया में इनके खिलाफ एहतजाज हुआ है तमाम मुल्कों में। हैरत की बात यह है कि किसी इस्लामी मुल्क में या जो कहते हैं ख़ास तौर पर जो इनके खास जो जो जिसको कहते हैं अपने को खादमैन हरमैन शरीफान, पहली दफ़ा जैसे अभी मैंने आपकी रिपोर्ट में सुना, हमने आपकी रिपोर्ट में सुना कि उनसे अब्दुल्ला साहब से ज़बरदस्ती शायद बयान दिलवाया गया है कि भाई वो बयान दे दें उसके खिलाफ, लेकिन आप गौर करें उनके बयान में भी आप गौर करें कि उन्होंने इसराइल को पे डायरेक्टली तनकीद नहीं की है, उनको इसराइल को ये नहीं कहा कि इसराइल टेररिस्ट स्टेट है और इसराइल टेरोराइज कर रहा है, बल्कि ये उसको ये जो जो हो रहा है वो सही नहीं है। यानी वही बात अगर आप देखें तो अर्दोगान साहब ने जो इतने बड़े इतना बड़ा जो तकरीर की है अभी वो उसमें भी उन्होंने यही कहा है, उन्होंने डायरेक्टली इसराइल को क्रिटिसाइज नहीं किया, उन्होंने नहीं कहा कि ये जो है ये खुद ये जो ये इस तरह के ये जो जो वहशियाना काम है और जो 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 हैवानियत का जो काम हो रहा है उसका जिम्मेदार इसराइल है, उसको नहीं जिम्मेदार करार किया। उनके इसराइल के साथ फौजी भी माहदे चल रहे हैं, बिजनेस भी चल रही है उनके साथ, उनके डिप्लोमेटिक रिलेशंस भी हैं। हैरत की बात यह है कि साउथ अमेरिका में कि कितने पांच ममालिक ने अपने अम्बेसडर्स वहाँ से बुला लिए हैं तेल अवीव इसराइल से, अभी तक एक भी किसी किसी मुल्क में मगरबी ममालिक में या तुर्की में तुर्की ने अपना कोई सफीर वहाँ से वापस नहीं बुलाया। ये तकरीर हमारा करने से क्या फ़ायदा, बड़े शर्म की बात है। तुर्की का तो मैं आपको बता दूँ वजह सारी ये है कि तुर्की तो चाहता है कि मगरबी ममालिक को खुश करने के लिए, क्योंकि उसको चाहिए यूरोपियन यूनियन में दाखिल होने के लिए। ये जो ऊपर की जो बातें ये हैं कि अर्दोगान साहब बड़े इस्लाम के तरफदार हैं और मुसलमानों की वो कर रहे हैं, ये सब खेल है, ये सब इनका जो है ये इन लोग पूरे ये तो हमको तो इन लोगों को मुसलमान कहते हुए शर्म आती है, और बल्कि हमको मुझे खुद शर्म आती है हम कि हम ये हम अपने को मुसलमान कहते हैं और हमारे मुसलमान भाई जो इस तरह की हरकतें ये कर रहे हैं जिनको उन्होंने अपने ऊंची पोजीशन में बिठाया हुआ जो आंखों में धूल झोंक रहे हैं। सबको मालूम है कि ये लोग ये इनके सबसे बड़ा साथ जो है सऊदियों ने सहूनियों से मिलकर सारी सारी आलम इस्लाम में इन्होंने जो है मुसीबत फैलाई हुई है। ये कभी भी इनको इनको कुछ नहीं कहेंगे, ना इनके कोई को क्रिटिसाइज़ करेंगे, ना इनकी कोई तनकीद करेंगे, इनके साथ मिले रहेंगे। इनको कोई इनका जो असल मकसद ये है कि इनको इनकी इनकी गद्दी पे किसी सूरत से गद्दी पे इनको ये कायम रहें, उससे इनको इनको सहूनियों से और अमेरिका से मदद मिलेगी, अब्दुल्ला हो चाहे वो अलसीसी हो या कोई और हो। तो ये समझिए इनसे किसी किस्म की हमको उम्मीद नहीं रखनी चाहिए। अब तो यही है जैसा कि अल्लाह ताला खमेनाई ने फरमाया कि हमास को या फलस्तीनियों को उनको ज़्यादा से ज़्यादा हथियारों से लैस करें ताकि वो खड़ों का मुकाबला करें।
बहुत शुक्रिया आपका शकील शमसी साहब। आप देखें कि खुद जो सहयोगी हुकूमत के सदर है शमून पेरेज, उनका कहना यह है कि इस बार की जंग पहली ऐसी जंग है जिसमें बेशतर अरब मुल्कों की हमायत इसराइल को हासिल रही है, और न्यूयॉर्क टाइम्स ने लिखा है कि बाद अरब हुकूमतों ने तो मिसाली तआवुन किया है इसराइल के साथ, और गजा पर जो हमला हो रहा है उसमें इसराइल को उसने भरपूर साथ दिया है। खबरें ये आ रही हैं कि सऊदी अरब मुतहदा अरब अमारात ने पूरा पैसा देने का वादा किया है कि जो भी खर्च आएगा इसराइल को वो अदा करेंगे गजा पर हमले के ताल्लुक से, और मिस्र और अर्दन का किरदार तो आप सबके सामने वाज़े और नुमाया है, और तुर्की के बारे में भी ये खबर है कि जो इसराइली जंगी तैयारे गजा पर बमबारी कर रहे हैं उसका फ्यूल जो है वो तुर्की से जो है वो फराहम किया जा रहा है। क्या कहना चाहेंगे आप इन मुल्कों की इस कारकर्दगी और इनके इस किरदार और इस घिनौने चेहरे पर?
के लिबा साहब, मामला ये है पूरा कि जो अरब लीग हो या जीसी गल्फ कोऑपरेशन हो, कोऑर्डिनेशन कमेटी हो, इन सब में एक बात तय है कि वो इस बार ये तय किए बैठे हैं, वो ये चाहते हैं कि हमास ख़त्म हो जाए ताकि हमेशा का टंटा पाक हो। उनको ये लगता है कि हमास ही इस मसले की जड़ है, अगर हमास का नाम का कोई मुजाहमत नहीं होगी, कोई मुजामती तहरीक नहीं होगी तो इसराइल चैन के साथ रह सकेगा, और ये सब इसराइल के लिए चैन फराहम करने के लिए बैठे हैं। वहाँ पर जो भी इस वक्त मेम्बरान बैठे हैं खलीजी ताउन काउंसिल के लोग हों, चाहे वो अरब लीग के लोग हों चाहे जो भी हों, इनका मकसद सिर्फ ये है कि वो इसराइल के लिए एक ऐसी फिजा कायम कर दें कि जहां पर इसराइल को कोई खतरा ना हो। देखिए शाम में जो कुछ किया उन लोगों ने बहुत सोची समझी तहरीक का नतीजा था, बहुत सोची समझी साजिश का नतीजा था। वो चाहते थे कि शाम एक कमजोर मुल्क की हैसियत से हो जाए और इसराइल के लिए खतरा कम हो, और उसके बाद उन्होंने शाम में जो लड़ाई थी, अगर सियासी लड़ाई थी, अगर वो जमहूरियत बहाली की लड़ाई थी, उसको जानबूझकर शिया सुन्नी बनाया गया, उसको मज़ारों पर हमले करने के लिए उकसाया गया कि मज़ारों पर हमले करो ताकि शियों को निकल कर आना पड़े अपने मज़ारों के हिफाजत के लिए, दरगाहों के हिफाजत के लिए और मकामात मुकद्दसा की हिफाजत करने के लिए। उसको उन्हीं ने हिजबुल्लाह को इन्वॉल्व करवाया उसकी वजह से, क्योंकि हिजबुल्लाह तो रह नहीं सकती थी कि वहाँ के अगर मज़ारात तो मुकद्दसा जो थे उनको कोई तबाह कर दे और वो बैठी देखते रहे, तो हो नहीं सकता था। तो ये उनकी पूरी साजिश थी। अब उनको रहा कि अच्छा उस पर तो एक लेबल लगा दिया शिया सुन्नी का, यहाँ कैसे लेबल लगाएं? हमास पर कोई लेबल नहीं मिल रहा उनको लगाने के लिए कि शिया सुन्नी का नाम दे दें, वहाबी देवबंदी का नाम दे दें, कोई और हनफी का नाम दे दें, कुछ तो मिल नहीं रहा उनको लगाने के लिए। या तो मजलूम और जालिम का सीधा सीधा टैग है, या तो वो मजलूम है या ये मजलूम है, या वो जालिम है या ये जालिम है। तो इनको ये चाहते ये है कि हमास की ताकत एकदम टूट जाए, हमास एकदम खत्म हो जाए, हमास को डिसआर्म कर दिया जाए और उसके बाद ये मदद कुछ दे दे वहां के लोगों को कि बिल्डिंगें बना लो, घर रहने के लिए बना लो और इसराइल के लिए कोई झगड़ा ना रहे, इसराइल के लिए कोई मसला ना हो। लेकिन ये लोग अपनी साजिशों में कामयाब नहीं हो पा रहे। जितने भी मुस्लिम ममालिक हैं कोई भी दिल से ये नहीं चाहता है कि हमास कामयाब हो, चाहे वो तुर्की हो चाहे जो भी हो, वो नहीं चाहता। आज एक वो वजह क्या है उसकी, खास एक वजह यह है कि हमास का झुकाव ईरान की तरफ था। हमास से मदद भी मांगी तो हिजबुल्लाह से मांगी। आप देखिए कि ये कितनी अजीब सी बात है कि हिजबुल्लाह ने किसी सुन्नी ममलिकत से, जो अपने आप को सुन्नी ममलिकतें कहती है, उनसे मदद नहीं मांगी, उसने एक शिया ताकत से मदद मांगी, जो मेरे ख्याल में बहुत बेहतर काम था कि जो उसने किया, एक दुनिया भर में एक इत्तेहाद इस्लामी को फरोग मिलेगा जिससे, और उसने हिजबुल्लाह से मदद मांगी। ये हिजबुल्लाह से मदद मांगने का वजह ही सामने की दलील है कि पूरे इलाके में कोई नहीं है सिवाय उन लोगों के ईरान है या हिजबुल्लाह है जो उनकी हिमायत करने के लिए खड़ा होगा, बाकी सब उनके दुश्मन है, चाहे वो जॉर्डन हो चाहे वो मिस्र हो, मिस्र का तो खुला हुआ रोल है। तुर्की वाले चूंकि आवाम वहां पर मुजाहरे बहुत कर रहे हैं, चूंकि तुर्की में बहुत ज्यादा प्रोटेस्ट हो रहे हैं, आवाम निकल निकल कर आ रहे हैं, तो वहां अर्दोगान साहब को ये कहने की जरूरत पड़ रही है कि बहुत गलत हो रहा है और ये हो रहा है और ऐसी दुश्मनी है और मैं ये कर दूंगा मैं वो कर दूंगा, लेकिन अंदर अंदर सब जानते हैं कि उनकी अमरीका के साथ क्या मिली भगत है और इसराइल के साथ क्या मिली भगत है। जैसा कि अभी हमारे पेशो मुकर्र ने कहा भी, कही भी ये बात कि अगर ऐसा है तो वो अपने सफीर को वापस क्यों नहीं बुलाता वहां से, सबसे पहले तो अपने सफीर को वापस बुलाए, तुर्की से ताल्लुकात खत्म होना चाहिए इसराइल के जो सिफारती ताल्लुकात हैं। तो कोई भी बेयारो मददगार एक कौम जो फंसी भी है, एक बेयारो मददगार कौम जो चारों तरफ से मुहासरे में है, उसकी मदद करने वाला कोई नहीं है। पहली मरतबा सऊदी अरब की तरफ से बयान आया है और उस बयान में भी इस हमास और इसराइल को बराबर के पल्ले में रखा गया है। ऐसा लगता है कि जैसे दोनों तरफ से ज्यादती हो रही हो, ऐसा लगता है कि जैसे हमास भी ज्यादती के मुर्तकिब हो रही है और इसराइल खाली ज्यादती का मुर्तकिब नहीं है। और वो भी इसलिए हुआ है कि पूरी दुनिया में थूथू हो रही है इस वक्त, पूरी दुनिया में मलामत हो रही है इन लोगों पर। दुनिया का हर मुसलमान, आप चाहे सोशल मीडिया उठाकर देख लीजिए चाहे अखबार उठाकर देख लीजिए, इस वक्त बिला इम्तियाज मसलक को मजहब और मिल्लत हर आदमी अरबों को बुरा कह रहा है, हर आदमी हर कौम के लोग बुरा कह रहे हैं और उसकी वजह से ये मजबूर हो रहे हैं कि इनको जबान खोलना पड़ रही है। आज वहां के मुफ्ती साहब ने भी इस सिलसिले में बयान दिया है और कहा कि नहीं, सऊदी अरब जो है वो कोशिश कर रहा है बहुत मामलात को सही करवाने की और ये जुल्म को रोकने की कोशिश कर रहा है, लेकिन सब जानते हैं कि जो जॉन केरी काम कर रहे हैं वही शाह अब्दुल्ला कर रहे हैं, जो ओबामा कर रहे हैं वही पूरा सऊदी अरब कर रहा है।
बहुत शुक्रिया आपका।
सऊदी अरब भी इनडायरेक्टली उनको पेमेंट कर रहा है, अमरीका डायरेक्टली उनको दे रहा है कि ये लो हथियार खरीद लो, ये लो हमारे जो पाइल यहाँ पर जमाई हम तुमको फराहम कर रहे हैं।
लेकिन ये बातें अच्छी
हो रही हैं, इसलिए मैं समझता हूँ कि मुसलमानों के सामने वो चेहरे आ रहे हैं कि जो मुसलमानों के हमदर्द बनते हैं लेकिन मुसलमानों की जड़ें काट रहे हैं।
जी बहुत शुक्रिया। नाज़रीन हमारी गुफ्तगु जारी है मेहमानों से, मगर यहाँ पर एक मुख्तसर सा वक्फा लेते हैं। नाज़रीन एक बार फिर खुश आमदीद कहते हैं। यहाँ पर एक गुजारिश आप नाज़रीन से, हम माज़रत चाहते हैं आप लोगों से कि हम इस तरह की दर्दनाक और दिल खराश तस्वीर आपके लिए पेश करते हैं, लेकिन हमारी भी मजबूरी है। दुनिया को हम बताना चाहते हैं कि गज़ा पर किस तरह से ظلم ہو رہا ہے، کس طرح سے قیامت ڈھائی جا رہی ہے، اور عالمی ذرائع ابلاغ اور خاص طور پر مغربی ذرائع ابلاغ جو ایک اسرائیلی فوجی افسر کی گرفتاری کو وحشی گری بتا رہے ہیں، وہ غزہ کے ان ہولناک مظالم کو، ان ہولناک جرائم کو پوری طرح سے یا تو چھپا رہے ہیں یا چھپانے کی کوشش کر رہے ہیں۔ دنیا کو ہم بتانا چاہتے ہیں، ہم بیدار کرنا چاہتے ہیں کہ اسرائیل کی ماہیت کیا ہے اور اس کی سرشت کیا ہے اور اس کی بنیاد کس طرح کی حیوانیت اور درندگی پر استوار ہے۔ بہرحال یہ غزہ کے مظلوموں کی آواز ہے جو ہماری کوشش ہے کہ دنیا کے بیدار ضمیر انسانوں تک پہنچے۔ چلتے ہیں لندن اسٹوڈیو جہاں پر موجود ہیں مقصود صدیقی صاحب۔ صدیقی صاحب، بھی شکیل شمسی صاحب نے بتایا کہ اور مختلف اخبارات اور تجزیہ نگار بھی یہ بات کہہ رہے ہیں کہ اسرائیل کا جو ساتھ سعودی عرب یا اردن یا متحدہ عرب امارات یا مصر دے رہا ہے، اس کی وجہ یہ ہے کہ چاہتے ہیں کہ حماس یا جو مزاحمتی قوتیں ان کو نابود کر دیا جائے، جو شام میں نہ کر سکے وہ اس بار اسرائیل کے ذریعے کرانا چاہتے ہیں۔ فرض کر لیں کہ اگر ان کا مقصد یہ کہ حماس کو نابود کر دیا جائے، تو جو اعداد و شمار آ رہے ہیں ان میں اگر دیکھا جائے، غور کیا جائے، تو حماس کے تو بہت کم لوگ اس میں مارے گئے ہیں، 80% سے زائد بچے اور خواتین مارے جا رہے ہیں۔ یہ کون سی اسٹریٹجی ہے سعودی عرب کی اور متحدہ عرب امارات یا مصر کی؟
وہ میرے سمجھ میں یہ آتا ہے کہ سب سے بڑی بات یہ ہے کہ وہ ان کے وہاں کے شہریوں کو، غزہ کے شہریوں کو، اس کو اس کی سزا دی جا رہی ہے کہ انہوں نے حماس کو کیوں چنا اپنا، یعنی اپنی پارٹی کو۔ یہ سب سے بڑی بات ہے۔ دوسری بڑی بات یہ ہے کہ ایران واحد ملک ہے، اسلامی ملک، جس نے شروع سے فلسطین کے کا ساتھ دیا۔ اور جب میں ذرا سے ایک سیکنڈ آپ کو بتاتا چلوں، ظاہر علم ہوگا لوگوں کا کہ جب حضرت امام خمینی تشریف لائے تو انہوں نے سب سے پہلے ایران میں آ کے اس کو، یاسر عرفات کو، یہ کہا کہ جو اسرائیل کے ایمبیسی کی بلڈنگ ہے تہران میں، وہ تم کو میں دوں گا، تم اس میں اپنا پی ایل او کا ہیڈ آفس بناؤ، لیکن تم جو تمہاری جو آرگنائزیشن ہے پی ایل او، تم اس کو اسلامک ایک جماعت کے رنگ میں لے کے آؤ اور اسلام کے اس پہ چلو، تاکہ ہم تمہاری مدد کریں گے تمہاری آزادی کے لیے، تاکہ تمہیں کوئی اسرائیل سے نجات دلانے کے لیے۔ تو آپ کو یاد ہوگا کہ یاسر عرفات نے اس بات کو قبول نہیں کیا، اور اس کا نتیجہ یہ ہوا کہ وہاں پہ پی ایل او کا ہیڈ آفس جو تھا، اسرائیلی جو سفارت خانہ تھا تہران میں، وہاں نہیں بن سکا۔ تو شروع سے ایران نے حمایت کی ہے اس کی، فلسطین کی، غزہ کی اور وہاں کے لوگوں کی۔ اب چونکہ ایران اس میں شامل ہے، تو وہ اس کو اس کی ایک، اور ایران کے جو سارا یہ تقریباً جتنے پیسے والے جو ممالک ہیں، متحدہ امارات ہوا، قطر ہوا، سعودی عرب وغیرہ، یہ تو سب ایران کے خلاف ہیں۔ تو اس کی وجہ سے وہ ان کو، میں سمجھتا ہوں کہ فلسطینیوں کو اس کی بھی سزا مل رہی ہے کہ وہ کیوں ایران سے مدد ان کو مل رہی ہے۔ اور بہرحال یہ جو ابھی جیسا
صاحب، میں بھی ایک دلچسپ نقطے کی طرف آپ کی توجہ موصول کرنا چاہوں گا کہ اگر آج دنیا ایران کی مخالف ہے، تو صرف اس وجہ سے مخالف ہے کہ ایران فلسطینیوں کا سب سے بڑا حامی ہے۔ اس لیے نہیں حماس کی مخالفت ہو رہی ہے کہ حماس ایران کا حامی ہے، بلکہ ایران کی دنیا صرف اس لیے مخالفت کر رہی ہے کہ ایران اول روز سے اسلامی انقلاب کی کامیابی کے بعد سے فلسطین، فلسطینی کاز اور بیت المقدس کی آزادی کے حق میں آواز بلند کرتا رہا۔ کیا کہیں گے آپ اس پر؟
بالکل صحیح بات ہے۔ اور دیکھیے کہ امام خمینی نے یہ جو القدس ڈے کے جو مارچ کا جو اعلان کیا تھا، جو ہر سال بڑے بڑے شہروں میں ہوتی ہے، انہوں نے اس کو، اس کے بارے میں، مطلب ان کا تو سب سے بڑا ایران میں جتنا بھی، جتنا فلسطینیوں کا ساتھ دیا ہے جب سے بھی انقلاب کے بعد، اس میں وہ تو کوئی ڈھکی چھپی بات نہیں ہے۔ اس کی وجہ سے ایران کے خلاف یہ سب لوگ ہو گئے ہیں۔ حماس ٹھیک ہے، بے شک جو بھی کوئی بھی وہاں پہ بھی اسلامی جو بھی گروپ ہوتا جو وہاں پہ ہوتا، ایران اس کی مدد کرتا۔ حزب اللہ چونکہ ایران کا ساتھ ہے، وہ حزب اللہ نے ان کی مدد کی ہے۔ مجھے تو یہ بدقسمتی سے حزب اللہ چونکہ اتفاق اس میں اس وقت شام میں اتنا زیادہ الجھے ہوئے ہیں، مجھے یقین ہے کہ حزب اللہ ان کے لیے اور مدد کے لیے آتے، حماس کے لیے وہ نہیں آ پائے۔ اور حزب اللہ واحد گروہ ہے میں سمجھتا ہوں کہ جس سے صحیح طرح سے حماس کو مدد مل سکتی ہے، وہ حزب اللہ وہ گروہ ہے جس نے اسرائیل کو متواتر شکست دی ہے۔ شروع سے اسرائیل کو انہوں نے وہاں سے، لبنان سے نکالا مار مار کے، اتنے سالوں میں، 20 سال کے اندر اسرائیل کو جب انہوں نے حملہ کیا 2008 میں لبنان پہ، تو انہوں نے حزب اللہ کے جنگجوؤں نے ان کی اسرائیل کی 120 جو ان کے جو جولانی فوجی تھے، ان کو پیچھے سے بھاگتے ہوئے مارا۔ تو یہ حزب اللہ بدقسمتی سے چونکہ اور جگہ الجھے ہوئے ہیں، اس وجہ سے وہ ان کی مدد کو نہیں آ پا رہے ہیں۔ اگر حزب اللہ کی مدد ان کو اور زیادہ ملتی، تو یہ میں سمجھتا ہوں کہ یہ جو ان کی جو 50 سے 60 ये जो कहते हैं इनके फौजी मारे गए उसकी तादाद और ज्यादा बढ़ जाती है। जैसे जैसे इनकी फौजियों की मरने की तादाद बढ़ेगी, मैं आपको यकीन दिलाता हूँ ये कोशिश करेंगे किसी सूरत से ये जंग में कोई सीज फायर या कुछ वारा हो जाए। ये बड़ा जरूरी है, ये नुकता बहुत जरूरी है कि अब कि जैसे इनके शुरू में जो जो ये तैयार हुए थे जंग रोकने के लिए और कुछ कुछ मजाकरात के लिए, उसकी वजह सिर्फ यही थी कि इनके फौजी जो थे मारे जा रहे थे। ये देखिए पहली दफा ही हुआ है, हमास इस दफा पिछली दफा के मुकाबले में ज्यादा कुव्वत उसके पास आ गई है और इसी वजह से उन्होंने इसके फौजियों को, इसराइल के फौजियों को हलाक किया है। और जैसे इनकी तादाद बढ़ेगी, जैसे इनके बॉडी बैग जो है इनके वहां वापस जाने लगेंगे, आप देखिएगा इसराइल पीछे हटेगा। मसला सिर्फ ये है कि अगर जंग रुक भी जाती है तो ये जो है इसमें मुझे बिल्कुल पूरा यकीन है कि हमास वो जो अपने रॉकेट फेंकने नहीं रोकेंगे जब तक के ये जो मुहासरा इसराइल ने गाजा का किया वो ख़त्म नहीं होगा। और जिस तरह से स्ट्रैंगल करके उनको एक तरह से ख़त्म कर रहे हैं आस्ते आस्ते मौत से की तरह से, वो देखिए उनका जो खालिद मशल का इंटरव्यू था जिसका आपने देखा होगा, उसके बारे में उन्होंने ये कहा या तो हम 5-10 साल में आस्ते मौत मरें या अभी हम मर जाएं, क्योंकि जिस तरह से गजा की हालत है उसमें तो बेहतर ये है कि यानी वो इसराइल कोशिश ये कर रहा है कि उनको थोड़ा थोड़ा करके खाना दवाएं ज़रूरी चीज़ें उसको रोक के आखिर कहाँ तक चल। अब देखिए उन्होंने समंदर में पहले 3-6 मील की उन्होंने फिशिंग लिमिट दी थी, अब उसको 3 मील कर दिया है और उसके बावजूद उनके अब जो हैं जंगी जहाज वहाँ पर बैठे हुए हैं वो भी बम फेंक रहे हैं गाजा शहर के ऊपर। तो इस तरह से तो कोई भी कोई 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 कौम जिंदा नहीं रह सकती। तो
बहुत
तो
शुक्रिया आपका जी, मैं फिर आ जाऊंगा आपकी खिदमत में
जी
साहब। जी मैं फिर आ जाऊंगा आपकी खिदमत में शकील सिद्दीकी साहब। आपने यकीनन खबरों में मुलाहिजा फरमाया होगा कि अभी कल ही, माफ़ कीजिएगा, शकील शमसी साहब दिल्ली में, कि अभी अमेरिकी सेनेट ने कल रात एक बिल पास किया है जिसमें उसने जो एंटी मिजाइल सिस्टम है इसराइल का आयरन डोम, उसके लिए जो है वो $200 मिलियन बजट की मंजूरी दी है। और ये भी खबरें आई हैं कि जो इसराइल के अंदर अमेरिका के खुफिया हथियारों के गोदाम थे उसके दरवाजे अमेरिका ने इसराइल के लिए खोल दिए ताकि वो गजा पर जितनी जारियत हो सके उसका इर्तकाब करे। ऐसे में कायद इनकलाब इस्लामी का ये फरमान कि पूरी उम्मत इस्लामिया और आलम इंसानियत की जिम्मेदारी है कि गजा से लेकर गर्ब उर्दन तक फिलिस्तीनियों को हर तरह के हथियारों से लैस करे, क्या मुदब्बराना फरमान नहीं है?
यकीनी तौर इसमें कौन सा शक है कि ये मुदब्बराना फरमान नहीं है। ये बात तो बहुत पहले से कही जा रही है और ईरान की खता यही है, जैसा कि आपने कहा भी कि ईरान की खता सबसे बड़ी यही है कि वो फिलिस्तीनी कॉज को सपोर्ट करता है, फिलिस्तीनियों को सपोर्ट करता है। तो ये हथियार देने की बात, लेकिन हथियार देगा कौन सिवाय ईरान के? अभी तक तो किसी ने हथियार उनको फराहम नहीं किए हैं और ना मुस्तकबिल में कोई ऐसी ताकत लगती है कि जो उनको हथियार फराहम कर सकेगी। शाम की एक हुकूमत से उम्मीद थी कि वो, लेकिन वो अपने में फंसे हुए हैं वरना वहाँ से कुछ हथियार मिल सकते थे। तो हज़रत आयतुल्लाह खामनेई का जो फरमान है वो तो अपनी जगह और सही है, क्योंकि उसके अलावा कोई चारा नहीं है। जब तक उनके पास हथियार नहीं होंगे वो कुछ नहीं कर सकते, क्योंकि इतने कम हथियारों के बावजूद 25 दिन से 26 दिन से इतनी छोटी सी सफ वो लड़ रही है इतनी बड़ी हुकूमत के खिलाफ, इतनी बड़ी फौज के खिलाफ। तो ये सोचने की बात है कि जब अगर उनके पास हथियार हों, इसराइल के मुकाबले के हथियार हों, तो क्या कयामत ढाएंगे वो लोग। लेकिन अभी तो बेचारों के पास वही कंधे पर रख कर छोड़ने वाली तोपें हैं जिनसे वो टैंकों का मुकाबला करते हैं, और उसके अलावा मिजाइल सिस्टम है जिससे वो मिजाइल मारते हैं, लेकिन आयरन डोम की वजह से मिजाइलों से कोई नुकसान नहीं पहुंचता। कभी कभी एक आध जो मिजाइल पहुंच जाता है उससे नुकसान होता है। तो ये तो बहुत जरूरी है कि तमाम मुसलमान मदद करें असलहों से गाजा की, अगर फिलिस्तीनियों को बाकी देखना चाहते हैं, अगर फिलिस्तीनियों को जिंदा देखना चाहते हैं तो उनकी हथियारों से मदद करना होगी। रहा ईरान का मसला, मैं आपसे में बिल्कुल मैं बराबर इस बारे में लिखता भी रहा हूं कि अगर ईरान ने फिलिस्तीन का साथ ना दिया होता, अगर ईरानियों ने इस्लामी इनकलाब की शुरुआत के बाद इसराइल से ताल्लुकात खत्म ना कर लिए होते, अगर तो ये हालत ना होती। आज ईरान की करेंसी भी कहीं से कहीं होती, ईरान के लिए सारे दरवाजे खुले होते इमदाद के लिए, ईरान की हालत सऊदी अरब से बेहतर होती, ईरान की इकोनॉमी सऊदी अरब से बेहतर होती, हर अरब मुल्क से बेहतर होती, अगर ईरान ने सिर्फ فلسطینیوں کا ساتھ نہ دیا ہوتا اور اسرائیل کی ہاں میں ہاں ملائی ہوتی تو ساری دنیا کے کارخانے کھل جاتے، ساری دنیا کے جو دوا خانے تھے وہ کھل جاتے، ساری دنیا کے جو خزانے تھے وہ کھل جاتے۔ یہ اپنی جگہ ہے، بات طے ہے کہ دونوں ایرانیوں کو جو کچھ سزا مل رہی ہے وہ حق کا ساتھ دینے کے لیے، کیونکہ ایرانی اگر فلسطینیوں کا ساتھ دے رہے ہیں تو اس لیے دے رہے ہیں کہ وہ جانتے ہیں کہ وہ حق پر ہیں، ان کے ساتھ ان کا حق مارا گیا ہے، اور اب چاہے اس کی جو بھی سزا بھگتنا پڑے، چاہے جو بھی اس کا نتیجہ نکل رہا ہو، لیکن ایرانی شروع سے اپنے موقع پر قائم ہے اور خدا کا شکر ہے کہ وہ صحیح راستے کا ساتھ دے رہے ہیں اور وہ ابن الوقتی اختیار نہیں کر رہے ہیں جو عرب ممالک نے ابن الوقتی اختیار کیے، اور جس طریقے سے وہ مسلمانوں کا خون بہانے میں شامل ہو رہے ہیں، خدا کا شکر ہے کہ کوئی ملت تو ایسی ہے کہ جس کے دامن پر اس طریقے کے داغ نہیں ہیں کہ جو مسلمانوں کے خون کے ہوں۔
بہت شکریہ آپ کا جی۔ میں آپ کی گفتگو میں ایک اور بات کا اضافہ کرتا چلوں کہ ایران ایک نظریے کی حمایت کرتا ہے، ایران کسی خاص گروپ، چاہے وہ حماس ہو، چاہے وہ جہاد اسلامی ہو، چاہے وہ کوئی بھی گروپ ہو، یعنی اس نام کی حمایت نہیں کرتا، نظریے کی حمایت کرتا ہے کہ ایران اس نظریے کی حمایت کرتا ہے کہ جس میں فلسطین کی سرزمین کی آزادی اور بیت المقدس اور قبلہ اول کی آزادی کی بات کی جاتی ہو۔ اب کوئی بھی گروہ اس نظریے پر اگر کاربند ہے تو ایران اس کی حمایت کرتا ہے۔ بہرحال میں چلتا ہوں مقصود صدیقی صاحب کی خدمت میں۔ صدیقی صاحب، میں آپ سے پوچھنا چاہوں گا کہ کل ایک خبر یہ آئی کہ نیو یارک میں جو مظاہرہ ہوا، یوں تو مظاہرے بہت دنوں سے نیو یارک میں ہو رہے ہیں، لیکن سی این این کے دفتر سے شروع ہو کر فاکس نیوز کے دفتر پر اختتام پذیری ہوئے، اور مظاہرین نے جم کر کوسا، ان کی مذمت کی مغربی ذرائع ابلاغ اور سی این این اور فاکس نیوز اور دیگر ٹی وی چینلوں کی، ان کی جو کارکردگی ہے غزہ کے واقعات اور حادثات کے تعلق سے، تو ذرائع ابلاغ جو مغرب کے ہیں ان کے کردار پر آپ کیا کہنا چاہیں گے؟
یہ بہت اچھا سوال ہے۔ دیکھیے، یہ ذرائع ابلاغ سے ان سے تو خیر کوئی امید نہیں کی جاتی، ان بلکہ میں بتاتا چلوں کہ ابھی ایک اسرائیلی اخبار ہے، اس کا نام دی ٹائمز آف اسرائیل، اس نے تو باقاعدہ اپنے پہلے صفحے کے اوپر یہ خبر شائع کی تھی کہ جینوسائڈ جو ہے، مطلب جس طرح سے یہ بے دردی سے قتل کر رہے ہیں فلسطینیوں کی، اس کی اجازت ہے۔ بہرحال وہ انہوں نے ہٹا لیا تھا۔
جی جی۔
اب دیکھیے، یہ جو الیکٹرانک میڈیا ہے، یہ اس نے ایک بڑی اچھا کام کیا، اور میں پتہ نہیں، میرے پاس ایک جلدی سے میں عرض کرتا چلوں کہ جی، یہ جو فیس بک ہے اس سے ہم کو خاصا اطلاع مل رہی ہے کہ جو ان کے جو اپنے میڈیا میں انہوں نے چھپایا ہوا ہے اصلیت کی، لیکن ہم کو یہ بھی دیکھنا چاہیے کہ جو فیس بک مثلا یہ اس کا جو اس سے امریکن کو اور صہیونیوں کو اربوں ڈالر کی اس کا فائدہ ہو رہا ہے۔ ایک چیز بھی فلسطینیوں کو بلکہ پورے عالم اسلام میں ہم کو کرنی چاہیے، وہ یہ ہے کہ ہم اور تو کچھ نہیں کر سکتے، ہم جا کے جنگ نہیں کر سکتے ان کی فلسطینیوں کی مدد کے لیے، لیکن ہم اپنے ان کو مالی طور پہ ان کے اوپر ہم جو ہیں وہ دباؤ ڈال سکتے ہیں اسرائیلیوں کے اوپر۔ وہ یہ ہے کہ ہم وہ ایک باقاعدہ یہاں پہ یورپ میں اور امریکہ میں بھی وہ سلسلہ شروع ہو گیا ہے کہ جو فیس بک کو اگر ہم لوگ جو فیس بک کے ممبرز ہیں وہ اگر عارضی طور پہ اپنی ممبر شپ 10-15-20 دن کے لیے بند کر دیں تو ان کا اربوں ڈالر کا نقصان ہو جائے گا، اور جو سارے ڈالر جو فیس بک ہے اور یا اسٹار بکس کافی، یہ صرف اگر ہم اسٹار بکس کافی پینا بند کر دیں، جو کہ اس کے ایک سینٹ اسٹار بکس کا جو ہے وہ اسرائیل جاتا ہے، ان کے جو بھی ان کا فائدہ ہوتا ہے، اس سے میں سمجھتا ہوں کہ ہم لوگ بہت یہ بڑا اسرائیل پہ صہیونیوں کے اوپر اور جو یہودی ان کے ساتھ ہیں ان کے اوپر ہم دباؤ ڈال سکتے ہیں۔ تو یہ ایک بڑا، تو یہ جو آپ نے جو میڈیا کا یہ جو بلاگ آ رہے ہیں، ان کا ایک طرح کا، جتنے جو ذاتی بلاگ ہیں اس میں سب اصلیت کھل کے آ رہی ہے، اور یہاں کے اوپر کہ کیا یہاں بڑے بڑے جو ان کے جو ادارے ہیں، چینل 4 کے جو بہت ہی مشہور رپورٹر ہیں جان سنو صاحب، ان کا بلاگ اگر آپ پڑھیں تو حیرت ہوگی کہ آپ کو یقین نہیں آگا کہ یہ کوئی برطانوی شہری جو ہے اس طرح سے لکھ رہا ہے۔ تو یہ اس کا فائدہ بھی ہے، لیکن اب ہم کو یہ چاہیے کہ پوری دنیا میں مسلمان اگر کریں اور بھی مسلمانوں کے ساتھ اور لوگ بھی آئیں کہ ان کے اوپر مالی دباؤ ڈالا جائے۔ دیکھیے، یہ ان لوگ پیسے کے یہ سارا کھیل پیسے کا انہوں نے کیا ہوا ہے، اور یہ صہیونیوں کو، جو یہودی جو صہیونی حکومت میں شامل ہیں ان کو، ان پر سب سے بڑا دباؤ جو ہے وہ اس کا پڑ سکتا ہے۔ ہم کو چاہیے کہ ہم لسٹ بنائیں، اور وہ بن چکی ہیں، اور کون کون سی کمپنیز کو بائیک آؤٹ کریں، ان سے ہم چیزیں نہیں خریدیں۔ یہ عربوں کو شرم آنی چاہیے، مجھے تو دکھ ہوتا ہے جا کے دیکھے کہ وہ کمپنیز جو کہ کھلے عام یہودیوں کی اسرائیلیوں کی مدد کر رہے ہیں اسرائیل میں, ان کے بڑے بڑے آفیسز, ان کی بڑی بڑی دکانیں, ان کے بڑے بڑے کمپنیز جو ہیں وہ سعودی عرب میں, امارات میں, قطر میں سب موجود ہیں. یہ اگر بند ہو جائیں تو یہ آپ دیکھیے گا کہ بہت ہی کم عرصے میں اسرائیل پہ وہ دباؤ پڑے گا کہ وہ ان کو سمجھ میں نہیں آئے گا کہ وہ کیا کریں.
جی بہت بہت شکریہ جناب مخصوص صدیقی صاحب, اور اسی طرح ہم شکیل شمسی صاحب کے دہلی میں شکر گزار ہیں کہ ہمارے دونوں معزز مہمانوں نے اپنا قیمتی وقت ہمیں عنایت کیا. ناظرین آپ نے ہمارے مہمانوں کی گفتگو ملاحظہ فرمائی, اور جو بات سامنے نکل کر آئی وہ یہ کہ اگر کوئی قوم اپنے جذبہ استقامت کے ساتھ اپنے اعلیٰ ہدف کے تحت ڈٹ جائے دشمنوں کے مقابلے میں, تو جس طرح سے 26 دن سے فلسطین کے یا غزہ کے محصور عوام دنیا کی ایک بڑی اور جار قوت کے مقابلے میں ڈٹی ہوئی ہیں, تو آئندہ بھی ان کو کامیابی نصیب ہوتی رہے گی. اور جیسا کہ قائد انقلاب اسلامی آیت اللہ العظمیٰ سید علی خامنئی نے اپنے خطبہ عید میں فرمایا, جس طرح سے قتل عام کیا جا رہا ہے, جس طرح سے بچوں کو خون میں نہلایا جا رہا ہے, خواتین کو بے دردی سے مارا جا رہا ہے, اس کے پیش نظر نہ صرف امت اسلامیہ بلکہ پوری عالم انسانیت کی ذمہ داری ہے کہ وہ فلسطینیوں کی مدد کریں, ہر طرح سے ان کو امدادی سامان پہنچائیں, ان کی مدد کریں, کھانے پینے کی اشیاء ان کو پہنچائیں, ان کے لیے دواؤں کے انتظام کریں. اور امت اسلامیہ کی ذمہ داری یہ ہے کہ فلسطینیوں کو اپنا دفاع کرنے کے لیے ہتھیاروں سے لیس کریں. یہ ہے قائد انقلاب اسلامی آیت اللہ العظمیٰ سید علی خامنئی کا فرمان. لیکن افسوس کہ عرب اور مسلم حکمران جو اپنے کو مسلمان کہتے نہیں تھک رہے, نہ صرف یہ کہ فلسطینیوں کی مدد نہیں کریں بلکہ ان کے قتل عام میں اسرائیل کا ساتھ دے رہے ہیں. لیکن ان رب کا لب المرساد, خداوند عالم تو ایسے دشمنوں کی تاک میں رہتا ہی ہے اور وہ اپنا وعدہ بہرحال پورا کر کے رہے گا. جو لوگ ظالم ہیں ان کا بھی حشر انشاءاللہ تاریخ کے دیگر واقعات کی طرح ہوگا, اور جو لوگ ظالموں کا ساتھ دے رہے ہیں ان کو بھی اپنے انجام کے لیے تیار رہنا چاہیے. اگلے پروگرام تک کے لیے مجھے علی عباس رضوی اور دیگر ساتھیوں کو اجازت دیجیے. خدا حافظ.